इतवार 13 मार्च की उर्दू खबरों के साथ मैं हूं रेहान अलवी। सबसे पहले शह सुर्खियां। यूक्रेन के दारुल हुकूमत पर रूसी हमले जारी, वजीर आजम स्कॉट मॉरिसन का सैलाब के दौरान हुकूमती रद्द अमल का दिफा। न्यू साउथ वेल्स और क्वींसलैंड में सैलाब से हलाकतों की तादाद 22 हो गई, बहाली का काम जारी। पाकिस्तानी वजीर आजम के खिलाफ तहरीक के अदम एतमाद पर सियासी जोड़ तोड़ और बयानबाजियां उरूज पर। और दूसरे क्रिकेट टेस्ट में उस्मान ख्वाजा की सेंचुरी की बदौलत ऑस्ट्रेलिया के 251 रन। ये तो हैं अब तक की खास खास खबरें। अब खबरें सुनिए तफसील के साथ। यूक्रेन के सदर वोलोदिमिर ज़ेलेंस्की के मुताबिक रूसी हमलों से अब तक उनके 1300 फौजी हलाक हुए हैं। दारुल हुकूमत केव में रूसी शेलिंग के दौरान नामा निगारों से बात करते हुए सदर ज़ेलेंस्की ने कहा कि रूस को दारुल हुकूमत केव पर कब्जे की भारी कीमत चुकाना होगी।
If they kill us all and enter Kyiv, if that is their goal, then let them come. If they carry out carpet bombings and wipe off the historic memory of the entire region, the history of Europe, they could enter Kyiv.
अमरीकी सदर जो बाइडेन ने ऐलान किया है कि अमरीका, यूरोपीय यूनियन और 7 ममालिक का ग्रुप G7 यूक्रेन पर हमले के रद्दी अमल में रूस के साथ मामूल के ताल्लुकात मौतल कर देंगे, जिससे बकौल उनके रूसी मईशत मजीद कमजोर होगी। अमरीकी नायब सदर कैमला हैरिस ने रोमानिया के हालिया दौरे में कहा कि पुतिन तनाजे के सफारती हल के लिए कोई आमादगी जाहिर नहीं कर रहे, मगर व्लादिमिर पुतिन ने जुमे को हैरिस के दावे को मुतनाजा करार देते हुए कहा कि यूक्रेन के साथ बातचीत में मजबूत पेशरफ्त हुई है और ये मुजाकरात अब तकरीबन रोजाना की बुनियाद पर हो रहे हैं। दूसरी तरफ रूसी वजीर दिफा ने तजवीज पेश की है कि यूक्रेन की अफवाज से छीने गए मगरबी असलहे को रूसी हिमायत याफ्ता बागियों के हवाले किया जाना चाहिए। और अब ऑस्ट्रेलिया। वज़ीर-ए-आज़म स्कॉट मॉरिसन ने क्वींसलैंड और न्यू साउथ वेल्स में सैलाब के दौरान हुकूमती मदद पहुंचाने की रफ्तार पर अपनी हुकूमत का दिफा किया है। उन्होंने चैनल 9 को बताया कि मुकामी अफराद तक इमदाद पहुंचाना हुकूमत की पहली तरजीह थी।
I understand the frustration because in a disaster like I have seen up in Lismore, no response is ever going to be able to meet the overwhelming need. And the first response always comes from the community, and then it comes from the SES, and then the ADF comes and supports that.
मगर हिजब इख्तलाफ के तर्जुमान ने हुकूमत को तंकीद का निशाना बनाते हुए कहा है कि सैलाबी सूरत हाल का सही अंदाजा लगाकर फौरी अहकाम देने में वजीर आजम ने ताखीर की, जिसके बायस फौज के जरिए मदद पहुंचाने में ताखीर हुई।
And I assure you, the ADF personnel, the ADF officers involved in operational matters respond to political leadership. And if they'd seen the Prime Minister, for example, declare a national emergency quicker, or certainly express concern about the speed by which these matters were happening, they would have also moved accordingly.
दूसरी तरफ न्यू साउथ वेल्स के प्रीमियर ने मुतासरा इलाकों के रिहायशियों से अपील की है कि वो हुक्काम की हिदायत और वार्निंग्स पर अमल करें।
To those who are affected by those orders and warnings, please continue to follow the instructions of the SES. Please do not be complacent. This flood event is not over. Even here in the Hawkesbury, we still have many isolated communities. So if there is an evacuation order in place, please follow those instructions and leave. If an evacuation warning is in place, please get ready to leave.
Labour Party ne हिजब इख्तलाफ की लेबर पार्टी ने एक बार फिर ऑकस मुहिदे के तहत 8 जौहरी आबदोजों के हुसूल की हिमायत की है। लेबर पार्टी के दिफाई उमूर के तर्जुमान ब्रेंडन ओकोनर ने इस बात की वजाहत नहीं की कि अगर उनकी हुकूमत बरसर इख्तदार आई तो आबदोजों के लिए कितनी रकम मुख्तस करेगी, मगर मिस्टर ओकोनर ने ABC को बताया कि कई और दिफाई तरजीहात हैं जिन पर हुकूमत तवज्जो नहीं दे रही।
We have advice that talks about an immediate and intense risk to our national security, except we do not see increased firepower to our current defence assets. And we need to see those platforms with better firepower, which will bring about increased deterrent now, not in 2040, not in 2038. And that's one of the problems with this government. It talks big, it delivers very, very little.
साउथ ऑस्ट्रेलिया के प्रीमियर स्टेवन मार्शल ने पेट्रोल की बढ़ती हुई कीमतों के तनाजुर में वफाकी हुकूमत को खत लिखा है, जिसमें पेट्रोल पर वफाकी हुकूमत के लगाए हुए फ्यूल एक्साइज में कमी की तजवीज पेश की गई है। इस वक्त सार्फीन फी लीटर 44.2 सेंट्स एक्साइज ड्यूटी अदा करते हैं। وزیراعظم اسکاٹ موریسن نے کہا ہے کہ ان کی حکومت دیگر ممالک کے ساتھ مل کر تیل کے ذخائر سے پیٹرول لینے سمیت کئی تجاویز پر غور کر رہی ہے۔ ملک کے طول و عرض میں اس ہفتے پیٹرول کی قیمت $2 فی لیٹر تک جا پہنچی ہے۔ اور اب کچھ اور عالمی خبریں۔ سعودی عرب میں سنیچر کے دن ایک ہی روز میں 81 افراد کو سزائے موت دی گئی ہے۔ یہ تعداد گزشتہ پورے سال میں دی جانے والی موت کی سزاؤں سے زیادہ ہے۔ سعودی حکام کے مطابق ان افراد میں یمن کے ساتھ اور شام کا ایک شہری بھی شامل تھے، جن کو دہشت گردی اور گمراہ کن خیالات سمیت مختلف سنگین جرائم پر سزائیں سنائی جا چکی تھیں۔ انسانی حقوق کی عالمی تنظیموں کا کہنا ہے کہ سعودی عرب میں سزا پانے والے کئی افراد کو منصفانہ مقدمے کا حق نہیں ملتا، مگر سعودی حکومت ان الزامات کی تردید کرتی ہے۔ بھارتی وزارت دفاع نے تصدیق کی ہے کہ 9 مارچ کو پاکستانی علاقے میاں چنو میں گرنے والا میزائل بھارت سے غلطی سے فائر ہوا تھا۔ بیان میں کہا گیا ہے کہ بھارت کو جہاں اس واقعے پر افسوس ہے، وہاں یہ اطمینان بھی ہے کہ اس سے کوئی جانی نقصان نہیں ہوا۔ دفاعی تجزیہ کار سوشانت سنگھ نے ایک ٹویٹ میں کہا ہے کہ بھارت کے اس اعتراف نے بھارتی ہتھیاروں کے ذخیروں کے حفاظتی اقدامات کی اہلیت پر سوالات کھڑے کر دیے ہیں۔ بھارتی اعتراف سے 2 دن پہلے پاکستانی فوج کے تعلقات عامہ کے چیف میجر جنرل بابر افتخار نے ایک پریس کانفرنس میں کہا تھا کہ یہ راکٹ فضا میں 12 کلومیٹر تک بلند تھا اور پاکستان کی فضائی سرحد میں 204 سیکنڈ تک موجود رہا اور 124 کلومیٹر اندر آ کر گرا۔ بین الاقوامی تجزیہ نگاروں نے اس بات پر اطمینان کا اظہار کیا کہ جنگی اصولوں کے برخلاف پاکستان نے اپنے علاقے میں گرنے والے اس میزائل کا فوری جواب نہیں دیا، مگر مستقبل میں اس طرح کے خطرات سے نمٹنے کے لیے کی ضرورت ہے، کیونکہ بے قابو میزائل کسی شہری آبادی پر بھی گر سکتا تھا۔ پاکستانی حزب اختلاف کی جماعتوں کی جانب سے وزیراعظم عمران خان کے خلاف تحریک کے عدم اعتماد جمع کروانے کے بعد سے سیاسی ہلچل میں تیزی دیکھنے میں آ رہی ہے۔ ایک طرف حکومت ناراضگی کا اظہار کرنے والی اپنی اتحادی جماعتوں کو منانے کی کوششیں کر رہی ہے، تو حزب اختلاف بھی حکومتی اتحادیوں سے ملاقات کر کے انہیں تحریک کے عدم اعتماد کی حمایت پر قائل کرنے کی کوشش کر رہے ہیں۔ تجزیہ نگاروں کا کہنا ہے کہ عمران خان کو بحیثیت وزیراعظم پہلی بار حزب اختلاف کی جانب سے سب سے بڑے امتحان کا سامنا ہے، اور تحریک کے عدم اعتماد کے آنے کے بعد سے حکومت دفاعی پوزیشن پر نظر آ رہی ہے۔ وائس آف امریکہ کے مطابق کئی سیاسی تجزیہ نگاروں کا خیال ہے کہ حکومت اپنی سیاسی بصیرت اور سوجھ بوجھ کے ذریعے صورتحال کو سنبھال سکتی ہے اور اپنی اتحادی جماعتوں، جن میں پاکستان مسلم لیگ قاف اور ایم کیو ایم شامل ہیں، اپنے ساتھ رکھنے کے لیے کئی پیشکشیں کر سکتی ہے۔ اس سلسلے میں صوتی رپورٹ خبروں کے بعد سنیے گا۔ بھارت کی سب سے بڑی ریاست اتر پردیش کے ریاستی انتخابات میں بی جے پی نے ایک بار پھر فتح حاصل کر لی ہے۔ بھارتی سیاسی جماعتوں نے، ان کے رہنماؤں اور تجزیہ کاروں نے 5 ریاستوں میں ہونے والے اسمبلی انتخابات کے نتائج پر ملا جلا رد عمل ظاہر کیا ہے، مگر وزیراعظم نریندر مودی نے نتائج کے اعلان کے بعد دہلی میں بی جے پی کے صدر دفتر میں کارکنوں سے خطاب میں کہا کہ ان انتخابی نتائج نے 2024 کے پارلیمانی انتخابات کا فیصلہ کر دیا ہے۔ ان کا کہنا تھا کہ 37 سال میں پہلی بار اتر پردیش میں کوئی حکومت مسلسل دوسری بار قائم ہوئی ہے۔ اور اب کھیل۔ آسٹریلیا اور پاکستان کے درمیان دوسرا کرکٹ ٹیسٹ میچ کراچی میں کھیلا جا رہا ہے اور آج اس کا دوسرا دن ہے۔ پہلے دن آسٹریلیا نے پاکستان کے خلاف 51 رن بنائے اور اس کے 3 کھلاڑی آؤٹ ہوئے تھے۔ میچ کی خاص بات آسٹریلین بلے باز عثمان خواجہ کی سینچری تھی، جو پہلے دن کے کھیل کے اختتام تک کریز پر موجود تھے اور انہوں نے 127 رنز اسکور کیے تھے۔ What a superb performance, magnificent work from Usman Khawaja. 100 in the home of his birth, 97 in the last 10. عثمان خواجہ نے اپنی سینچری مکمل کرنے کے بعد کہا کہ انہیں خوشی ہے کہ وہ آسٹریلیا کی طرف سے سینچری بنانے میں کامیاب رہے، جہاں ان کو تماشائیوں کی جانب سے بھرپور داد ملی۔
I think the Sydney ones were probably right up there as my favorites. This one, I mean, after last week getting 97, it's got to be up there. Obviously my family's all from Karachi. I was born in Islamabad, my family's all from Karachi, so this one meant a lot.
آسٹریلیا کی طرف سے عثمان خواجہ کے ساتھ पार्टनरशिप में डेविड वार्नर ने 36 और स्टीव स्मिथ ने 72 रन स्कोर किए। दूसरी तरफ खवातीन के आलमी क्रिकेट टूर्नामेंट में ऑस्ट्रेलिया की कामयाबियों का सिलसिला जारी है और कल बेसिन रिजर्व में होने वाले मुकाबले में ऑस्ट्रेलिया ने न्यूजीलैंड को 141 रन से शिकस्त दी, जबकि आज ऑस्ट्रेलिया की खवातीन क्रिकेट टीम का मुकाबला इंग्लैंड से हो रहा है। ऑस्ट्रेलिया के बड़े शहरों में कल बरोस पीर मौसम का हाल इस तरह रहेगा। सिडनी में हल्की बारिश के साथ दर्ज हरारत 17 और 25 डिग्री सेंटीग्रेड, कैनबरा में 11 और 26, मेलबर्न में भी बारिश का इम्कान दर्ज हरारत 17 और 26, ब्रिस्बेन में दर्ज हरारत 18 और 27 डिग्री सेंटीग्रेड, होबार्ट में बारिश दर्ज हरारत 15 और 17, एडिलेड में 21 और 33, पर्थ में 18 और 29 और डार्वन में दर्ज हरारत 25 और 34 डिग्री सेंटीग्रेड रहने की तवक्को है। पाकिस्तानी दारुलहुकूमत इस्लामाबाद में दर्ज हरारत 18 और 31 डिग्री सेंटीग्रेड, कराची में 22 और 35, लाहौर में 19 और 33, कराची में 19 और 33, पिशावर में 19 और 33, क्वेटा में 12 और 28 और भारतीय दारुलहुकूमत नई दिल्ली में दर्ज हरारत 21 और 34 डिग्री रहने की तवक्को है। यहीं पर खबरें खत्म हुई।